बुलबुल एउटा ईरानी चरा। बुलबुल
सधैँभरि मेरो नाडी विचार्न बन्द गर, सधैँभरि मेरो नाडी विचार्न बन्द गर, खोजी खोजी खोटहरू थुपार्न बन्द गर। मिहिन बालुवा हुँ तिम्रो बन्द मुठ्ठीको, मिहिन बालुवा हुँ तिम्रो बन्द मुठ्ठीको, मुठ्ठी कसी मलाई भो झार्न बन्द गर, खोजी खोजी खोटहरू थुपार्न बन्द गर। देखाउँछ साँचो बिम्ब मेरो ऐनाले पनि, देखाउँछ साँचो बिम्ब मेरो ऐनाले पनि, कसम तिम्रो सिसामा उतार्न बन्द गर, खोजी खोजी खोटहरू थुपार्न बन्द गर। हेर अबेर आए पनि सुकिलै आएको छु, हेर अबेर आए पनि सुकिलै आएको छु, राति उठेर मझेरी बढार्न बन्द गर, खोजी खोजी खोटहरू थुपार्न बन्द गर। या स्वीकार नछाटेर मेरो आनी बानी, या स्वीकार नछाटेर मेरो आनी बानी, या मेरो उपस्थिति स्वीकार्न बन्द गर, सधैँभरि मेरो नाडी विचार्न बन्द गर, खोजी खोजी खोटहरू थुपार्न बन्द गर। नवलपरासी गैंडाकोटका जीएस पौडेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचन गरेर बुलबुललाई अगाडि बढाए नवलपरासी गैंडाकोटका जीएस पौडेल, जो लामो समयदेखि मालदिप्समा रहँदै आउनुभएको छ र अहिले काठमाडौँ आइपुग्नु भएको बेलामा ललितपुरको उज्यालो घरमा रहेको यो स्टुडियोमा बसेर बुलबुलका साथ आइपुगेको छु। जीएसजी, तपाईँलाई स्वागत छ।
धन्यवाद सर।
तपाईँ आउनुभएको पनि लगभग एक महिना पछि बढी भइसकेछ नेपाल आउनुभएको। हामी स्टुडियो पस्नु अगाडि कुरा गऱ्यौँ र लामो समय बितिसकेको थाहा पायौँ। यो बिचमा तपाईँ पुस्तक निकालेर लेखकको रूपमा पनि स्थापित भइसक्नुभयो र मलाई चाहिँ तपाईँको फेसबुकमा एउटा गजल राख्नुभएको थियो, केही हप्ता अगाडि मैले पढेको थिएँ, त्यसपछि मलाई तानेको थियो, अस्ति राम्रो गजल लेख्नुहुँदो रहेछ भनेर। त्यसपछिको दोस्रो गजल जुन मैले भर्खर वाचन गर्दैछु, अरू गजल मैले हेरेको छैन, तर गजलमा तपाईँको कलम चल्छ भन्ने मात्रै थाहा छ। कति भयो गजल लेख्न थाल्नुभएको?
गजल लेख्न थालेको चाहिँ जे होस् 6-7 वर्ष भइसक्यो, तर अझै पनि म गजल लेख्न गजलकार नै भइसकेको छु जस्तो चाहिँ मलाई लाग्दैन, लेखिरहेको छु, अझै पनि म विद्यार्थी नै हुँ। म मालदिप्स गएपछि विशेष गरी मैले गजल लेख्न चाहिँ धेरै लेख्न थालेँ, त्योभन्दा पहिला चाहिँ खासै लेख्दैन थिएँ।
चितवनको नजिकै पर्छ नवलपरासीको गैंडाकोट, होइन? चितवन पनि गजलमय वातावरण भएको ठाउँ हो लामो समयदेखि, निकै अगाडिदेखि गजलको कार्यक्रमहरू रेडियोबाट पनि बज्छन्, गजल लेख्नेहरू त्यत्तिकै छन्, सवाल जवाफमा पनि चितवन निकै अगाडि थियो एकताका। अनि त्यहीको छेउमै गैंडाकोट भन्नु, अब चितवन र नवलपरासीको लगभग ज्वाइनिङ स्थल मात्रै भयो, त्यहाँको माटो भएर गजल आयो होला कि तपाईँलाई? फेरि त्यसो भनौँ भने मालदिप्स गएपछि मात्रै मैले गजल सिकेँ भन्नुहुन्छ। मालदिप्स बस्नुभएको 4-5 वर्ष भयो, त्योभन्दा अगाडि कुन देश बस्नुहुन्थ्यो?
त्योभन्दा पहिला म युएई बस्थेँ।
त्योभन्दा पहिला चाहिँ नेपालमै मात्र हुनुहुन्थ्यो र यताबाट जानुभएको?
हजुर।
भनेपछि मालदिप्स र युएई तपाईँ रोजगारीका सिलसिलामा बस्नुभएको मुलुकहरू?
हजुर।
होइन, अनि तपाईँको गजल लेखन चाहिँ विदेशमै फर्स्ट आयो?
हजुर। वास्तवमा हजुरले अघि भर्खरै कुरा उठाउनु भयो जुन गजल सवाल जवाबका कुराहरू, त्यतिखेर पनि मैले लेख्थेँ। त्यो जमानामा लेखेका गजलका पाण्डुलिपिहरू अहिले मसँग छैनन्। त्यतिखेर सिकारु एउटा विद्यार्थीको रूपमा लेख्थेँ, शीतल गुरुङहरू, धनराज गिरी सरहरू, उहाँहरू एकदमै आइराख्नुहुन्थ्यो, हामी कार्यक्रममा जान्थ्यौँ, हामी सानो विद्यार्थी थियौँ। त्यो एउटा समय थियो, त्यो गुज्रेपछि बिचमा एक दशक मेरो अब वैदेशिक रोजगारीको सिलसिलामा बाहिर बित्यो, अनि साहित्यमा धेरै समय दिन पनि पाइएन, विदेशको काम त्यस्तै हुन्छ। र मालदिप्स गइसकेपछि चाहिँ भाग्यवश मलाई अलिकति समय मिल्ने अनुकूल वातावरण भयो, त्यसपछि चाहिँ मैले गजलहरू पढ्न थालेँ, अनि त्यही पढ्दा पढ्दै फेरि त्यही पुरानो एउटा लेख्ने इच्छा जुन थियो भित्र कतै दबेको त्यो निस्क्यो, र अनि त्यसपछि मैले फेरि लेख्न थालेको।
त्यसरी गजलको चाहिँ तपाईँको क्षेत्र अगाडि बढ्दै
हजुर।
अब मैले कति धेरै अनुभवहरू होला सुन्नलाई, मलाई खुल्दुली एकदम भइसकेको छ, युएई अनि त्यसै गरी मालदिप्सको बसाई, गैंडाकोटदेखि काठमाडौँ हुँदै प्रवाससम्मको सङ्घर्षका कथाहरू त्यत्तिकै होलान्। त्यो बाहेक अहिले म गजलतिरै जाने भएको हुनाले पहिला एउटा गजल तपाईँको आवाजमा सुनौँ, त्यस पछाडि अनि हामी अरू कुराकानी गर्छौँ। कुन गजल सुनाउनुहुन्छ?
यो गजल मैले सायद एक वर्ष अगाडि लेखेको एउटा गजल छ, त्यो गजलबाट नै सुरु गर्छु। कुरा चल्ला भएको छ, कुरा नै चिल भएको छ। कुरा चल्ला भएको छ, कुरा नै चिल भएको छ। कुरा त्यही हो, कुरा बुझ्नै बडा मुस्किल भएको छ। रहर तैले हेक्का राखी, आए अब भेट्न आउँदा। रहर तैले हेक्का राखी, आए अब भेट्न आउँदा। परेलाको झगडाले यो रात पिलपिल भएको छ। कुरा त्यही हो, कुरा बुझ्नै बडा मुस्किल भएको छ। विजयको खबर उसले बारम्बार सुनाइरह्यो। विजयको खबर उसले बारम्बार सुनाइरह्यो। बताएन विजयमा के चाहिँ हासिल भएको छ। कुरा त्यही हो, कुरा बुझ्नै बडा मुस्किल भएको छ। लास बाहेक सबैमाथि कसुर लाग्ने भएपछि, लास बाहेक सबैमाथि कसुर लाग्ने भएपछि, लासमाथि नै मुद्दाको आरोप दाखिल भएको छ। कुरा त्यही हो, कुरा बुझ्नै बडा मुस्किल भएको छ। ऊ हेरेर बुझ्छ मलाई, ऊ हेरेर बुझ्छ मलाई, म बुझेर हेर्छु उसलाई। ऊ हेरेर बुझ्छ मलाई, म बुझेर हेर्छु उसलाई। म चाहिँ ऐना भएको छु, ऊ मेरो दिल भएको छ। कुरा त्यही हो, कुरा बुझ्नै बडा मुस्किल भएको छ। कुरा चल्ला भएको छ, कुरा नै चिल भएको छ।
बडा मिठो, एकदम रमाइलोसँग मन्त्रमुग्धै पारिदिनु भयो तपाईँले त। कति मजाको शब्दहरू, कति मजासँग ल्याउनु भएको भाव र फरक किसिमको, हामीले चलिरहेका अधिकांश गजलहरूभन्दा अलिक फरक खालको धारको गजल जस्तो पनि लाग्यो मलाई। यहाँ दुईवटासम्म आइपुग्दाखेरि अरू गजल सुन्नै बाँकी छ। नवलपरासी गैँडाकोटका जिएस पौडेल आज बुलबुलमा हुनुहुन्छ र उहाँ मालदिव्स बस्नुहुन्छ, विशेष गरी अहिले काठमाडौँ आउनुभएको बेलामा, र विशेष नेपाल नै आउनुभएको र उहाँ विविध कारणवश काठमाडौँमा हुनुहुन्छ, र मैले आज बुलबुलमा लिएर आइपुगेको छु उहाँका गजलहरू, हामी सुन्दै कुराकानी गर्दैछौँ। कति पुग्यो होला नि त तपाईँले यो भन्नुभयो नि, पहिला चितवनमा सवाल जवाफ हुँदादेखि नै धनराज गिरी सरहरू आइरहने कार्यक्रमहरूमा पुग्दादेखि नै गजल लेख्थे, अध्यापि लेखिरहेको छु, फुर्सद हुँदाखेरि लेख्छु, मालदिप्स आएपछि अलि बढी फुर्सद बरु लेख्न थालेँ भन्नुभयो, कति पुग्यो होला नि यसरी लेख्दै जाने क्रममा गजलहरू?
सर, त्यो जुन पहिलाको जुन मेरो पहिलो अध्याय छ जुन लेखनीको, ती गजलहरू अहिले मसँग एउटा पनि छैन दुर्भाग्यवश। ती मेरा पाण्डुलिपिहरू कहाँ हराए मलाई पनि थाहा भएन, यद्यपि ती सायद छाप्न लायक पनि थिएन होला एउटा विद्यार्थी कालमा लेखिएको। त्यसबाहेक अहिले पछिल्लो समयमा मैले लेखेका सायद 50-60 गजलहरू छन् होला। मेरो फेसबुकमा मेरो अक्षर भन्ने एउटा पेज पनि छ, त्यसमा मैले आफ्नो गजलहरू मात्रै त्यो सेभ गरेर,
मेरो अक्षर नेपालीबाट कि अङ्ग्रेजीबाट खोज्नुपर्छ?
नेपालीबाटै छ मेरो अक्षर,
हजुर, त्यसो भएर खोज्यो भने भेटिन्छ तपाईँको ब्लग हो,
गजलको कलेक्सन, एक किसिमको, हजुर, त्यस्तै छ कलेक्सन। मैले आफ्नो मात्रै गजलहरू राख्नको लागि नै नामै मेरो अक्षर त्यही भएर लेखेको, 50-60 होला
त्यहाँ राखिएको छ। हजुर, अब अहिले त तपाईँ उपन्यासकार, एक सरको माया तपाईँको उपन्यास लोकप्रिय भएर पनि गइरहेको छ, केही समय केही हप्ता अगाडि विमोचन पनि भयो। उपन्यासकार भइसक्दाखेरि पनि गजलका फ्यानहरू छन् कि छैनन्?
उपन्यासकार भइसक्दा पनि गजलका फ्यानहरू हुन्छन्, तर अब मेरो गजलको फ्यान फलो त्यति धेरै छैन। म एकदम आफू पनि खुलेर विभिन्न कार्यक्रमहरूमा गइरहेको छैन, मसँग समय पनि छैन, र मेरो जुन पेजमा जति पनि फलोअरहरू हुनुहुन्छ उहाँहरूसँग र मेरो मालदिप्समा बस्ने साथीहरूसँग चाहिँ हामी महफिलमा कहिलेकाहीँ बसेर गजल गाउँछौँ, बोल्छौँ।
त्यहाँ मालदिप्समा तपाईँसँगै हुने अरू नेपालीहरू पनि गजल लेख्नुहुन्छ?
हजुर, 2-4 साथीहरू हुनुहुन्छ, उहाँले पनि लेख्नुहुन्छ।
अनि के कहिलेकाहीँ 2-4 भए पनि महफिल जम्छ कि?
हजुर, एउटा कोठामा बसेर भनौँ न, एउटा अपार्टमेन्टमा बस्यो, अब धेरै त हामीसँग छैनौँ, अनि गजल गाइन्छ, बोलिन्छ, वाचन गरिन्छ, होइन, त्यसरी चलिरहन्छ फुर्सदको बेलामा।
ऊ आउने र जानीमा फरक रहेन अब, ऊ आउने र जानीमा फरक रहेन अब, सिमाना र सिरानीमा फरक रहेन अब। पगाल्दथ्यो जसले हेर जलाउन थाल्यो, पगाल्दथ्यो जसले हेर जलाउन थाल्यो, लाभा अनि खरानीमा फरक रहेन अब, सिमाना र सिरानीमा फरक रहेन अब। रगताम्य भयो ओढ्ने मखमली च्यादर, रगताम्य भयो ओढ्ने मखमली च्यादर, खुर्पेटो र फुलदानीमा फरक रहेन अब, सिमाना र सिरानीमा फरक रहेन अब। किनारामै मुर्जाउँछ तृष्णा यस्तो गरी, किनारामै मुर्जाउँछ तृष्णा यस्तो गरी, मानौ प्यास र पानीमा फरक रहेन अब, सिमाना र सिरानीमा फरक रहेन अब। लामा लामा सुस्केरामा लास रुँगेको छु, लामा लामा सुस्केरामा लास रुँगेको छु, समाधि र जवानीमा फरक रहेन अब। ऊ आउने र जानीमा फरक रहेन अब, सिमाना र सिरानीमा फरक रहेन अब। गजलकार जीएस पौडेलको गजल मैले वाचन गरेँ। नवलपरासी गैँडाकोट उहाँको घर मालदिप्स अहिले बस्दै आउनुभएको छ, गजल लेख्नुहुन्छ। मेरो अक्षर भन्ने बुलबुलमा उहाँको पेज छ एउटा, जसमा उहाँले आफ्ना गजलहरूको मात्रै सङ्कलन गर्नुभएको छ र पढ्ने उहाँका पाठकहरू गजल त्यसमा पनि पढ्न सक्छन्। अब एकैछिन तपाईँको उपन्यासतिर आउँ, एक सरको माया कस्तो उपन्यास हो भनेर सोध्यो भने के भन्नुहुन्छ?
एक सरको माया विशेष गरी एउटा हेलुसिनेसन भन्ने एउटा टर्म हुन्छ, मानसिक समस्या, त्यसमा आधारित उपन्यास हो। तर त्यो सँगसँगै विविध अरू उपकथाहरूसँग जोडिएर सामाजिक उपकथा पनि छ एउटा, र प्रेमसँग पनि अवश्य पनि जोडिन्छ नामले गर्दा पनि, त्यस्तै खालको छ।
के छन् त त्यहाँभित्रका जस्तो भूगोलहरू, पात्रहरू कहाँका छन्, कस्ता खालका मान्छेहरू छन्, अनि अहिले चलिरहेको ट्रेन्ड र यो किताबमा तपाईँले केही फरक लेख्नु भएको छ कि ट्रेन्डलाई नै पछ्याउनु भएको छ कि के गर्नुभएको छ?
यो उपन्यास मलाई जहाँसम्म लाग्छ, म उपन्यासको एउटा राम्रो पाठक पनि हुँ, श्रोता पनि हुँ, तपाईँकै कार्यक्रम मैले सुनिराख्छु। मैले अहिले चल्तीमा आइरहेका कथाहरू, जति उपन्यासका कथाहरू छ, त्योभन्दा मैले बेग्लै लेख्ने कोसिस गरेको छु। अब त्यो कस्तो भएको छ त्यो त अब पढेर पाठकहरूले नै त्यसको प्रतिक्रिया दिनुहुनेछ। तर अब यस उपन्यासमा चाहिँ मैले विशेष गरी यसको कथा चाहिँ मालदिप्सको वरिपरि घुम्छ भने आधा कथा, र आधा कथा नेपालमा घुम्छ। त्यसमा एकजना मालदिवियन मोडल हुनुहुन्छ राउदा आतिफ, उहाँ अहिले दिवंगत भइसक्नु भयो। उहाँको सौन्दर्यमाथि चाहिँ मैले चाहिँ त्यो उपन्यासलाई चाहिँ अलिकति अलङ्कार दिएको छु।
भनेपछि त्यो चाहिँ मालदिप्सका प्रसङ्गहरू पनि छन् त्यसमा,
मालदिप्सका प्रसङ्ग,
किनभने मालदिवियन सुन्दरीको कुरा आएको छ भनेपछि त ठाउँ त्यहाँको पक्कै आएको छ।
हजुर, मालदिप्सकै एउटा रोजगारीको सिलसिलामा एउटा युवक चाहिँ जब विदेश जान्छ होइन, त्यो गइसकेपछि ऊ मालदिप्समा पुगिसकेपछि ऊ एउटा कुलतमा फस्छ, फसिसकेपछि चाहिँ त्यहाँबाट कथा एक्चुली उठाउनुहुन्छ, त्यहाँबाट कथा उठाउनु हुँदै जान्छ र मालदिप्सकै विभिन्न पात्रहरू विभिन्न ठाउँहरूमा त्यो कथा घुम्दै घुम्दै जान्छ, र त्यहाँबाट चाहिँ बिस्तारै कथा एउटा उचाइमा पुगेपछि त्यो कथा फेरि डाइभर्ट भएर नेपाल फर्कन्छ, र त्यहाँबाट फेरि त्यो कथालाई, मालदिप्सको कथालाई चाहिँ फेरि पुनः जोड्ने काम गरेको छु मैले।
कस्तो छ प्रतिक्रिया, सोचेको जस्तो पाउनु भएको छ बजारमा पाठकहरूले तपाईँलाई दिनुभएको प्रतिक्रिया, सद्भाव, शुभेच्छाहरू केही?
एकदमै राम्रो आएको छ अहिलेसम्म मैले जति पनि प्रतिक्रियाहरू पाएको छु, एकदमै राम्रो, धेरैले चाहिँ एकदमै खुसी व्यक्त गर्नुभएको छ, एकदमै नयाँ धारको लेख्नुभयो तपाईँले भनेर चाहिँ मलाई प्रतिक्रियाहरू आइरहन्छ।
नयाँ धार भन्नुभएको छ
तपाईँ? हजुर, नयाँ धारको छ तपाईँको लेखनी। मलाई त अब कस्तो भन्दा, मैले कस्तो लेखेँ भन्ने कुरो मेरो पहिलो अनुभव पनि थियो, मलाई थाहा पनि थिएन, तर जब प्रतिक्रिया आउन थाल्यो रहेछ मैले अलिकति फरक धारको लेखेको रहेछु, अहिले चलिरहेको ट्रेन्डभन्दा चाहिँ फरक रहेछ मेरो कथा भन्ने कुरा चाहिँ, मेरो लेखनी भन्ने कुरा चाहिँ मैले।
उपन्यासकै रूपमा पहिलो किताब हो तपाईँको?
उपन्यासकै रूपमा मेरो पहिलो किताब हो।
योभन्दा अगाडि कुनै अरू केही केही पुस्तकहरू निस्केका छन्?
एउटा प्रवासका अक्षरहरूमा हामीले संयुक्त गजल सङ्ग्रह निकालेका थियौँ, त्यसमा मेरो पाँचवटा गजल छापिएको छ,
त्यसमा छापिएको
प्रकाशित त्यति एउटा नै हो।
ए, भनेपछि प्रवासका अक्षरमा आउने संयुक्त गजलहरूको सङ्ग्रहमा बाहेक तपाईँको प्रकाशित पुस्तक भनेको एक सरको माया मात्र?
एक सरको माया मात्र।
ल, खुसी लाग्यो एकदम मजासँग, पहिलो व्यक्तिको राम्रो उपन्यास, तपाईँको राम्रो चलो, शुभेच्छा जियोस्सी। म फेरि गजलतिरै लैजान्छु, एउटा गजल तपाईँको आवाजमा सुन्छौँ र कुराकानीको क्रम, मलाई यो बारेमा अरू हुटुटी तपाईँलाई प्रश्न सोध्ने उहरू छन्, तर गजललाई नरोकिकन अगाडि लगेपछि अनि सोध्छु, कुन गजल सुनाउनुहुन्छ अब?
यो मेरो यो पछिल्लो गजल दुई हप्ता अगाडि लेखेको थिएँ, त्यो गजल चाहिँ म वाचन गर्न चाहन्छु। वेदनाहरू फल्दछन्, खाइन्छ र अगाइन्छ, वेदनाहरू फल्दछन्, खाइन्छ र अगाइन्छ, जवानी यो उध्रिन्छ, सिइन्छ र लगाइन्छ।
मैले तपाईँको फेसबुकमा हेरेको गजलै यही हो, मैले अलिक थक्क तपाईँले पढ्दै जाँदाखेरि सम्झिहालेँ, खुब मन परेको थियो मलाई, त्यसपछि मैले तपाईँलाई बुलबुलमा आउनुहोस् भनेर निम्ता गरेको हुँ।
हजुरलाई धेरै धेरै धन्यवाद, मेरो भाग्य रहेछ तपाईँले त्यो पढिदिनु भयो र म यहाँ आउने मौका पाएँ। मैले अगाडि बढाउँ।
हजुर, दोस्रो शेर।
यही सोचेर प्राणलाई मुक्त गरेका छैन कि, यही सोचेर प्राणलाई मुक्त गरेका छैन कि, बाँच्दा बाँच्दै एक दिन त पक्कै बाँच्न पाइन्छ। वेदनाहरू फल्दछन्, खाइन्छ र गाइन्छ, जवानी यो उत्रिन्छ, सिइन्छ र लगाइन्छ। हेर्नेछु रवि तेरो तापको पराक्रम कति रहेछ, हेर्नेछु रवि तेरो तापको पराक्रम कति रहेछ, यी लौ बसिन्छ र गालामा बिस्कुन सुकाइन्छ। प्रेम पत्रका टुक्राहरू मुटुको खिल्लीमा भरेको छु, प्रेम पत्रका टुक्राहरू मुटुको खिल्लीमा भरेको छु, अब याद कोरिन्छ र एकसरको माया उडाइन्छ। धोकेवाजसँग पलपल बदला लिने योजना छ, धोकेवाजसँग पलपल बदला लिने योजना छ, रेन्चुले ओठ तानेरै पनि पल पल मुस्कुराइन्छ, वेदनाहरू फल्दछन्, खाइन्छ र गाइन्छ, जवानी यो उत्रिन्छ, सिइन्छ र लगाइन्छ।
बडा गजब मिठो। अनि उपन्यासलाई पनि प्रचार गर्ने शेर रहेछ, त्यो मैले याद गरेको थिइनँ भर्खर, अहिले त मैले पढ्दै जाँदाखेरि टक्कै याद गरेँ मैले, कि यो उपन्यासको कुनै पाठलाई ल्याउन खोज्नु भएको कि नाम नै ल्याउँछु भनेर ल्याउन खोज्नु भएको कि आएको गर्दा गर्दै?
यो लेख्दा लेख्दै नै आएको हो, तर अब यसमा अलिकति मैले एक सरको माया त्यो चाहिँ जानी जानी नै थपेको यसमा, होइन मेरो उपन्यास भर्खर त्यो त्यतिखेर
आउनु अगाडि नै
हजुर त्यो भएको थियो, अनि त्यसपछि चाहिँ एउटा गजल लेखिरहने क्रममा आफ्नो उपन्यासलाई पनि एकदम प्रचार गरौँ भन्ने कुरा, तर त्यसलाई मिलाएर
मिठो। मैले म अहिले छक्क परेँ तपाईँको पढ्दै जाँदाखेरि, उपन्यासको बारेमा थाहा थियो मलाई, अनि उपन्यासको शब्द समेत गजलमा आइसकेपछि ए कस्तो मजाले मिलाएर लेख्नु भएछ जस्तो। तपाईँको उपन्यास आफ्नो ठाउँमा छ, मैले गजलको सन्दर्भमा ल्याउँदाखेरि एकदमै तपाईँले गजल यो लेभलका गजलहरू लेखिसकेपछि त कहिलेकाहीँ यति लामो समयदेखि लेख्दै गरेको मान्छेलाई लागेन म गजल सङ्ग्रह निकालौँ?
साँच्चै भन्नुपर्दा मैले अहिलेसम्म पनि सोचेको छैन एउटा गजल सङ्ग्रह निकालौँ भनेर, मैले लेखि चाहिँ रहेको छु। अब कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने हप्तामा कहिलेकाहीँ दुईवटा गजल पनि लेख्ने मौका मिल्यो, मतलब त्यो फुर्दो रहेछ त्यो वातावरण त्यस्तो भएर अथवा के भएर, कहिलेकाहीँ छ महिना एक वर्षसम्म पनि गजल लेख्न नसकिने सिचुएसन हुन्छ हाम्रो।
तपाईँ उपन्यास मोटो छ, 450 पृष्ठको छ मैले हेरेको थिएँ, त्यो 450 पृष्ठको उपन्यास लेख्नलाई कति समय खर्च गर्नु पर्यो?
मैले लेख्नको लागि चाहिँ छ महिना लेख्नैकै लागि भनेर चाहिँ मैले छ महिना छुट्याएँ र त्यही छ महिना मैले लेखेर सकेको हुँ।
त्यति नै समय गजलमा छुट्याउनु भयो भने त कतिवटा लेखिन्थ्यो होला है?
हो त्यो त्यति छुट्याउन सके त हुन्थ्यो, तर गजल र उपन्यासमा के फरक हुँदो रहेछ भने उपन्यास तपाईँले एउटा कथा बुनिसकेपछि त्यसलाई विस्तार गर्दै तान्दै तान्दै लैजाने हो भने गजल भनेको तपाईँले त्यो एउटा सृजना एउटा उपन्यास बराबरकै सृजना तपाईँले चाहिँ त्यहाँ दिनुपर्ने हुन्छ हरेक शेरहरूमा, होइन अब आज एउटा गजल लेख्यो त्यही भोलि फेरि त्यस्तै खालको गजलको लेख्ने कुरो पनि भएन, विषयवस्तुहरू पनि चाहियो, अनि फेरि रदीफ काफियाहरू पनि दोहोऱ्याउन मलाई खासै मन लाग्दैन मेरो गजलहरूमा,
त्यस्तो सकेसम्म
म दोहोऱ्याउन चाहन्न, त्यसले गर्दाखेरि चाहिँ अलिकति गाह्रो नै हुन्छ।
फ्रेममा जो ल्याउनु पर्यो
हजुर,
होइन त गाह्रै छ नि। तपाईँको पुस्तक उपन्यासमा चाहिँ कसले भूमिका लेख्नुभयो?
मेरो उपन्यासमा चाहिँ कृष्ण धरावासी सरले चाहिँ भूमिका लेखिदिनु भएको छ,
उहाँले पनि पढ्नुभयो,
उहाँले पढ्नुभयो,
राम्रै प्रतिक्रिया दिनुभएको,
उहाँको प्रतिक्रियाले नै म एकदमै यति खुसी भएको थिएँ, हुन त्यतिखेर अब अहिले त अब किताब बजारमा आइसक्यो त्यही भएर चाहिँ मैले भन्न मिल्छ, त्यतिखेर मलाई चाहिँ त्यो मनमा यति 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 प्रेरणा मिलेको थियो, उहाँले फोनै गरेर, उहाँ अमेरिकामा बस्नुहुन्छ होइन, फोन गरेर मलाई चाहिँ एकदमै खुसी जताउनु भयो, तपाईँले एकदम नयाँ धारमा लेख्नु भएको रहेछ, यस्तो किताबहरू लेखिएको छैन भनेर उहाँले मलाई भन्नुभयो, त्यसपछि चाहिँ मलाई एकदमै खुसी लागिरहेको थियो, हजुरले आज त्यसपछि सोध्नुभयो त्यो मेरो खुसी आज आफै निस्केर मैले चाहिँ सेयर गरेँ।
अब एउटा गजल अर्को सुनाउँ जिएसजी, अनि हामी अरू कुराका सन्दर्भहरूलाई फेरि जोड्छौँ। जिएस पौडेल नवलपरासी गैंडाकोट उहाँको घर मालदिप्स लामो समयदेखि बसिरहनु भएको छ विगत 5 वर्षदेखि, र अहिले काठमाडौँ आउनुभएको बेलामा हामी बुलबुलमा उहाँसँग कुराकानी गरिरहेका छौँ।
यो गजल 2015 अगस्तमा लेखेको हुँ मैले। एउटै कहानी मुर्दा घरमा पास भएर फर्कन्छ, एउटै कहानी मुर्दा घरमा पास भएर फर्कन्छ, कहिले मलामी भएर कहिले लास भएर फर्कन्छ। विचित्रको एक सवाल छोड्दैन पिछा मेरो, विचित्रको एक सवाल छोड्दैन पिछा मेरो, के यो घारो कुनै दिन बाँस भएर फर्कन्छ। इच्छाहरूको मालिक भई आज उड्दैछ मन, इच्छाहरूको मालिक भई आज उड्दैछ मन, भोलि तिनै इच्छाहरूको दास भएर फर्कन्छ। आफन्तले बाँधेको साँध हेरी गम खाइरहन्छु, आफन्तले बाँधेको साँध हेरी गम खाइरहन्छु, जब कोही बैरी दिलको खास भएर फर्कन्छ। एउटै कहानी मुर्दा घरमा पास भएर फर्कन्छ, कहिले मलामी भएर कहिले लास भएर फर्कन्छ। यसमा यो पास भन्ने शब्द चाहिँ मैले अङ्ग्रेजी शब्दबाट तानेको छु।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुल सुन्दै हुनुहुन्छ तपाईँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट, त्यसै गरी मोबाइलमा उज्यालो एप्लिकेशनबाट र उज्यालो online.com unn.com.np पनि तपाईँ अहिले बुलबुल कार्यक्रम सुन्दै हुनुहुन्छ, र फुर्सदमा यो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। बुलबुलमा आज हामी नवलपरासी गैंडाकोटका जीएस पौडेल, गजलकार जीएस पौडेलसँग कुराकानी गर्दै उहाँका गजलहरू सुनिरहेका छौँ। यो क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा इरानी चरा। बुलबुल
म सुक्खा बागमा सुबास खोजिरहे, म सुक्खा बागमा सुबास खोजिरहे, त्यो रुखो कागमा मिठास खोजिरहे। कालो जादु गर्यो बौलाए सोचहरू, कालो जादु गर्यो बौलाए सोचहरू, पात हल्लाएर बतास खोजिरहे, त्यो रुखो कागमा मिठास खोजिरहे। समर्पणमा कुनै बाँध बाँधिन मैले, समर्पणमा कुनै बाँध बाँधिन मैले, खोला भए उसको प्यास खोजिरहे, त्यो रुखो कागमा मिठास खोजिरहे। आज थाहा पाएँ छाया हुनुको दर्द, आज थाहा पाएँ छाया हुनुको दर्द, काम झुल्काउने आकाश खोजिरहे, त्यो रुखो कागमा मिठास खोजिरहे। सिलाउँदै रहेछ जसले कात्रो मेरो, सिलाउँदै रहेछ जसले कात्रो मेरो, म उसैको लागि कपास खोजिरहे, म सुक्खा बागमा सुबास खोजिरहे, त्यो रुखो कागमा मिठास खोजिरहे। जीएस पौडेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिप्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले। बुलबुलमा आज हामी नवलपरासी गैंडाकोट घर हुनुभएका जीएस पौडेलसँग कुराकानी गर्दैछौँ। उहाँ मालदिव्स बस्नुहुन्छ र अहिले काठमाडौँ आउनुभएको बेलामा हामी कुराकानी गरिरहेका छौँ। तपाईँ काठमाडौँ छोटो समयको लागि आउनुभएको होइन, कति एक डेढ काठमाडौँ नभनौँ घर आउनुभएको, कहिले काठमाडौँ कहिले उता, अनि कहिलेसम्म एक महिनाको यात्रा जम्मा गरी आउनुभएको भन्नेसम्म बुझेँ मैले। कति कति समयमा आइरहनुहुन्छ वहाँबाट?
म वर्षमा एकपटक आउँछु।
वर्षमा एकपटक चाहिँ आउनुहुन्छ। के काम गर्नुहुन्छ मालदिव्समा?
म एउटा ट्रेडिङ कम्पनीमा चाहिँ एज अ स्टेसन म्यानेजरको रूपमा, त्यहाँको ब्रान्च म्यानेजरको रूपमा चाहिँ कार्यरत छु।
भनेपछि तपाईँको प्रवास बसाइ 10 वर्ष भयो?
हजुर।
10 वर्षको मिहिनेत पछाडि स्टेसन म्यानेजरसम्म पुग्नुभयो?
हजुर।
त्योभन्दा अगाडि चाहिँ भनौँ न, अब स्टेसन म्यानेजर हुनुभएको कता मालदिप्स गइसकेपछि,
हजुर,
अनि युएई हुँदाखेरि चाहिँ के हुनुहुन्थ्यो?
युएई हुँदाखेरि चाहिँ हाम्रो हेड अफिसमा एक्सपोर्ट डिपार्टमेन्ट, त्यही मालदिप्समै सामान सप्लाई गर्ने डिपार्टमेन्ट थियो, त्यसमा एक्सपोर्ट म्यानेजर थिएँ। त्योभन्दा पहिला त्यही डिपार्टमेन्टमा एक्सपोर्ट कोअर्डिनेटर थिएँ, त्योभन्दा पहिला त्यही डिपार्टमेन्टमा एसिस्टेन्ट थिएँ।
भनेपछि सुरुवात गर्दाखेरि असिस्टेन्टबाट प्रवेश गरेँ?
हजुर, डाटा एन्ट्री एसिस्टेन्टबाट, जसरी कम्प्युटरमा सामान्य डाटाहरू एन्ट्री गर्नेबाट सुरु गरेँ। त्यसपछि बिस्तारै बिस्तारै प्रमोसन हुँदै गयो।
प्रवासको प्रमोसन आफ्नो तपाईँको मिहिनेतले, तपाईँको अध्ययनले, तपाईँको रिसर्चले अथवा ध्यान दिएर गर्दै जानुभयो होला। प्रवासको इन्ट्री छ नि हाम्रो नेपालबाट, कति युवाहरू प्रवास जानुपर्ने बाध्यता छ अथवा रहरले वा बाध्यताले गइरहनुहुन्छ, त्यो इन्ट्री गर्दाखेरिको आफूभित्रको के चिज भयो भने चाहिँ मान्छेले क्रमशः प्रगति गर्न सक्छ र फेल हुँदैन जस्तो लाग्छ? तपाईँलाई यतिको लामो समयमा केही अनुभव भयो होला नि?
अब त्यसमा विभिन्न कुराहरू हुन्छन्। जस्तो प्रवास, अब आजको दुनियाँमा प्रवास भनेर हामीले पहिला 10 वर्ष 15 वर्ष अगाडि जस्तो सोचिन्थ्यो त्यस्तो छैन। ग्लोबलाइजेसनको अहिले जमाना छ होइन, धेरै नेपालीहरूले विदेशमा बस्नुभएको नेपालीहरूले राम्रो राम्रो कामहरू पनि गर्नुभएको छ। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा, विदेश जाँदाखेरि चाहिँ आफूसँग स्किल, कुनै पनि एउटा विषयमा तपाईँसँग दक्षता भयो भने चाहिँ त्यसले चाहिँ एकदमै सजिलो बनाउँछ। त्यो दक्षता नभइकन हामी प्रायः जसो के गर्छौँ भन्दाखेरि चाहिँ जाने हतारोले, हामी जान एकदमै हतारो गर्छौँ विदेश, तर त्यहाँको बारेमा नबुझिकन, आफ्नो कामको बारेमा नबुझिकन जान खोज्छौँ। कामको बारेमा बुझे पनि आफू त्यसको भोलि गएर आफूले त्यहीँ भविष्य बनाउने हो भने त्यो आफू दक्ष छु कि छैन, त्यसले यहाँ आवश्यक पर्ने के आफूले गर्नुपर्ने कामहरू छन् ती यहाँहरू गरेर गयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
तपाईँ आफू जाँदाखेरि केही तालिमहरू लिएर जानुभएको थियो, केही सिकेर जानुभयो?
मेरो चाहिँ कस्तो भयो भने सर, अब म सुरुमा दुबईभन्दा पहिला अझ म सिङ्गापुर पनि थिएँ। म चाहिँ हस्पिटालिटी म्यानेजमेन्ट पढ्नको लागि त्यहाँ गएको थिएँ। 6 महिना एउटा सेमेस्टर पढेपछि चाहिँ त्यहाँ त्यो चिजले मलाई खिचेन। मैले यहाँ त्यतिखेर नै 2005 नै ब्याचलर पढेर सकेको थिएँ भने त्यहाँ गएपछि फेरि त्यही त्योभन्दा तल्लो तहको कोर्स, खास पैसै कमाउनको लागि जान लागेको हो। अनि त्यहाँ 6 महिना गइसकेपछि चाहिँ मलाई त्यहाँ खासै त्यो चिजले तानेन। अनि दुबईमा म भिजिट भिसामा आएँ त्यहाँबाट। अनि लकीली के भयो भन्दाखेरि चाहिँ एउटा कम्पनीमा प्रोभिसनमा मलाई राख्यो। अनि हाम्रो सेप्टेम्बरदेखि डिसेम्बरसम्म चाहिँ त्यो हाम्रो फिल्डमा चाहिँ एकदमै त्यो पिक सिजन हुन्छ। अनि त्यतिखेर चाहिँ मैले प्रोभिसनमा काम गर्नु पऱ्यो। 17-18 घन्टा पनि गरेँ डाटा एन्ट्रीको। मेरो त्यतिखेर मैले चस्मा लगाउँदिनँ थिएँ, अहिले त्यो कारण, मेरो खास कारण चस्मा लगाउने, त्यही 3 महिना प्रोभिसन पिरियडमा मैले चाहिँ 17-18 घन्टा काम गर्दाखेरि चाहिँ
आँखा
अलिकति पावर गयो। अनि त्यसले गर्दाखेरि चाहिँ त्यसपछि अनि उहाँहरू त्यो कम्पनीले चाहिँ मलाई एकदमै मन परायो। अनि तिन चार महिनापछि चाहिँ एसिस्टेन्टबाट चाहिँ अनि अलिकति प्रमोसन गर्यो अर्को एउटा विभागमा। त्यसपछि चाहिँ त्यतैबाट पढ्दै पढ्दै गयो।
अब हामीले अलिक कुराकानी गरेर गन्थन मन्थनमा अल्झायौँ जस्तो भयो, एउटा गजलमा चट्ट मिठो गजल एउटा सुनाउनुहोस् त जेएससी।
एउटा चाहिँ शृङ्गारिक गजल सुनाउँ के अरे
मजाले।
पहिलो भेटमा निलो उसको नानी राम्रो लाग्यो, पहिलो भेटमा निलो उसको नानी राम्रो लाग्यो, दोस्रो भेटमा अल्लीवर तानी राम्रो लाग्यो, तेस्रो भेटमा मुस्कुराउँदै बात मार्न थाली, तेस्रो भेटमा मुस्कुराउँदै बात मार्न थाली, त्यतिखेर उसको कुरा कानी राम्रो लाग्यो, चौथो भेटमा श्रृङ्गारले निखारी यस्तो, चौथो भेटमा श्रृङ्गारले निखारी यस्तो, निख्रिएको रूपको त्यो खानी राम्रो लाग्यो, पाँचौं भेटमा हात चुम्दा लाज मान्दै थिए, पाँचौं भेटमा हात चुम्दा लाज मान्दै थिए, सत्य कसम लजाउने बानी राम्रो लाग्यो, छैठौं भेटमा झुक्किएर छोएँ कुन्नी कता, छैठौं भेटमा झुक्किएर छोएँ कुन्नी कता, पानी पानी भई मोरी पानी राम्रो लाग्यो, सातौं भेटमा बेइमान भयो मनको बाँध, सातौं भेटमा बेइमान भयो मनको बाँध, मलाई भने त्यही बेइमानी राम्रो लाग्यो, पहिलो भेटमा निलो उसको नानी राम्रो लाग्यो, दोस्रो भेटमा अल्लीवर तानी राम्रो लाग्यो।
मज्जाको शृङ्गारिक गजल। कहिलेकाहीँ मालदिवसमा साथीहरूसँग बस्दाखेरि शृङ्गारिक बजाउँदा थोरैजना नै भए पनि ताली त गरेर बद्ध हो नि, वा वा आउँदो हो,
होइन त्यो त हुन्छ। अब हाम्रो गजलमा जति पनि बसिन्छ सबैको सुनिन्छ, रमाइलो हुन्छ, एकदमै
महफिल जम्छ
जम्छ कहीँ, तर एकदमै पातलो हुन्छ किनभने सबै काममा व्यस्त हुनुहुन्छ र हाम्रो चाहिँ फेरि अब टापु नै टापु भएको हुनाले सधैँ।
अब अलिकति मलाई मालदिप्सतिर आउन मन लाग्यो, लौ न तपाईँ मालदिप्समा पाँच वर्ष बसेर आएको मान्छे, हामी तपाईँलाई सुनिरहेर मालदिप्स पुगेको जस्तो अनुभूत गर्ने गरी व्याख्या गर्नु पऱ्यो भने कस्तो छ मालदिप्स?
अब मालदिप्स वास्तवमा भन्यो भने हामी छोटो समयको लागि जानको लागि अत्यन्त राम्रो ठाउँ छ, पानी नै पानीको समुद्रको, अब यो अरबी लाकाडिप भन्छ लक्षद्वीप समुद्रको बिचमा तपाईँको कोरलहरू सबबाट उठेको टापुहरू हो सबै, होइन मैले त्यसको व्याख्या चाहिँ एक स्वरको मायामा गरि पनि सकेको छु
तपाईँको उपन्यासमा
हजुर, त्यसमा त्यो पढ्नुभयो भने चाहिँ मालदिप्स आधा मालदिप चाहिँ तपाईँले त्यहाँ बुझ्नुहुन्छ, तैपनि अब त्यो एउटा टापु नै टापुले भरिएको देश हो, अनि एउटा टापु जस्तो राजधानी एउटा टापु भयो, अनि अब हवाई अड्डा एउटा टापु छ, त्यस्तै अर्को बस्ने अर्को टापु,
एयरपोर्ट एउटामा ठाउँमा छ
हजुर,
अनि बस्ने अन्त पनि छ,
बस्ने अन्त पनि एयरपोर्टमा त्यो त्यो टापु पानी चारैतिर पानी नै पानी छ, बिचमा टापु छ, त्यो टापुमा तपाईँ
एयरपोर्ट मात्रै छ,
एयरपोर्ट मात्रै छ, त्यसमा तपाईँ ल्यान्ड गर्नुहुन्छ, त्यहाँबाट उत्रिएपछि अनि
पानीमा एउटा कपडा यसो फिजारेर राखे जस्तो भयो, त
पानीमाथि कर्कलाको ठुलो पात राखे जस्तो
त्यो एयरपोर्ट भयो,
त्यो एयरपोर्ट
त्यहाँ चाहिँ भनौँ न विदेशबाट तपाईँ नेपालबाट जाँदाखेरि टक्क त्यो टापुमा गएर प्लेन रोकेर ओर्लिनुहुन्छ
हजुर, त्यो झर्ने बेलामा तपाईँलाई अन्तिम अवस्थासम्म पनि यस्तो लाग्छ कि तपाईँ पानीमै बसल्दैछ प्लेन भन्ने जस्तो लाग्छ,
तर घर टक्क जमिनमा टेक्छ टापु, त्यहाँ ओर्लेपछि तपाईँ जानुपर्ने अर्को ठाउँमा हुनसक्छ, के चढेर जाने
त्यसपछि तपाईँ? अब एयरपोर्टको सबभन्दा नजिक भनेको राजधानी माले हो, अनि अर्को चाहिँ हुलुमाले भन्ने,
राजधानीमा एयरपोर्ट छैन,
राजधानी
नजिक मात्रै हो,
सिटी काउन्सिल चाहिँ अब सिटी काउन्सिल नै हो, माले सिटी काउन्सिल अन्तर्गत नै पर्छ एयरपोर्ट पनि, तर त्यो अर्कै टापु हो,
त्यसमा मतलब जलले छुट्याउँछ
हजुर,
पानीले छुट्याउँछ। अब यहाँ चाहिँ एयरपोर्टबाट ओर्लिने भन्ने बित्तिकै हामी ट्याक्सी चढ्ने बुझ्छौँ
हजुर,
होइन तपाईँहरू त्यहाँ मालदिप्समा चाहिँ एयरपोर्टबाट ओर्लेपछि के चढ्ने बुझ्नुहुन्छ त?
हामी त्यहाँ स्थानीय भाषामा डोनी भन्छ, कसैले धोनी पनि भन्छ, होइन बोट हुन्छ डुङ्गा,
ए डोनी भनेको बोट हो
हजुर
हजुर,
त्यहाँबाट झरिसकेपछि अनि त्यसपछि त्यहाँ डोनी लिएर अनि तपाईँको दस मिनटमा चाहिँ डोनी माले पुग्छ।
कस्तो त्यो मोटर बोट हो कि यस्तो बिस्तारै गर्ने ठुलो हो कि कतिजना अट्छन् भन्नु त?
त्यसमा सयजनाको हारिमा प्यासेन्जरहरू अट्छन् होइन, जस्तो हाम्रो यहाँ बस हुन्छ नि त्यस्तै हुन्छ, डुङ्गा भन्दा बित्तिकै
हजुर हजुर हजुर,
डुङ्गा भन्दा बित्तिकै त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हाम्रो कन्सेप्टमा कस्तो आउँछ भने हामीले यहाँ देख्ने गरेको डुङ्गा जस्तो हुन्छ, त्यो चाहिँ बिल्कुलै फरक हुन्छ,
होइन त्यस्तो
त्यस्तो हुँदैन, मैले एक सरको मायामा यी सबै कुराहरूलाई एकदमै विस्तारित रूपमा लेखेको छु,
ए त्यो मतलब त्यहीँको कथावस्तु आउँछ,
एकदमै सबै त्यहीँको कथावस्तु आउँछ, डोनीमा चढेको यहाँसम्म कि त्यो पात्रको सुरुको यो उपन्यासको सुरुमै त्यो पात्र तपाईँले भने जस्तै एयरपोर्टमा झर्छ होइन, अनि त्यसबाट निस्किन्छ अनि डोनी चढ्छ माले जान्छ, मैले सुरुमा अलिकति त्यसलाई चाहिँ वर्णन पनि गरेको छु ताकि किन भन्दाखेरि मालदिवसको बारेमा कसैले वर्णन गरिदियो भने पनि केही समयपछि त्यो कसैले पढेर मालदिवसको बारेमा थाहा पाओस् भनेर चाहिँ मैले अलिकति वर्णन गरेको छु,
एक किसिमले गएकै जस्तो खालको हुन्छ
हजुर हजुर।
कोही आँखा चुम्ने हुन्छन् कोही आँखा तर्ने हुन्छन्, कोही आँखा चुम्ने हुन्छन् कोही आँखा तर्ने हुन्छन्, कोही मारी जाने त कोही तिम्रा लागि मर्ने हुन्छन्। म जेएससीको गजलमा आएँ अब। कोही हार्छन् तिम्रा लागि रुहाएर आफ्नो खुसी, कोही हार्छन् तिम्रा लागि रुवाएर आफ्नो खुसी, कोही तिमलाई रुवाउँदै तिम्रै खुसी हर्ने हुन्छन्, कोही मारी जाने त कोही तिम्रा लागि मर्ने हुन्छन्। दुःख सुख साड्दै कोही यात्रा गर्छन् तिमीसँग, दुःख सुख साड्दै कोही यात्रा गर्छन् तिमीसँग, कोही केवल गन्तव्यमा अङ्कमाल गर्ने हुन्छन्, कोही मारी जाने त कोही तिम्रा लागि मर्ने हुन्छन्। कोही रोप्छन् मुटुभित्र हिउँद मासको मिठो घाम, कोही रोप्छन् मुटुभित्र हिउँद मासको मिठो घाम, कोही मास रोपे जस्तै गरी मास छर्ने हुन्छन्, कोही मारी जाने त कोही तिम्रा लागि मर्ने हुन्छन्। हेर्दा उस्तै उस्तै लाग्ने एउटा धानका मकै पनि घानका, हेर्दा उस्तै उस्तै लाग्ने एउटै घानका मकै पनि, कोही फुला उठ्ने हुन्छन्, कोही ठेला पर्ने हुन्छन्, कोही आँखा चुम्ने हुन्छन्, कोही आँखा तर्ने हुन्छन्, कोही मारी जाने त कोही तिम्रा लागि मर्ने हुन्छन्। जी हस्, जीको गजल मैले वाचन गरेँ, बडा मिठो गजल वाचन गर्न पाइयो। मलाई अब अलिकति तपाईँको पारिवारिकताभित्र पनि छिर्न मन लाग्यो। जी हस् जी, को को हुनुहुन्छ घरमा?
मेरो बुवा, मम्मी, मेरो बहिनी बिहा भइसकेको छ, म विवाहित हुँ, दुईवटा छोराहरू छन्, श्रीमती हुनुहुन्छ अवश्य नै।
भनेपछि तपाईँको यो शृङ्गारिक गजल सुनिरहेपछि अनि म पस्न खोजेको, बिहा गर्नुभयो कि गर्नु भएन होला भनेर गर्नुभएको रहेछ?
हजुर हजुर, मेरो प्रेम विवाह नै हो।
मैले त्यही सोध्न आँटिरहेको थिएँ, आफैले एकदम छिटो स्वीकारिहाल्नु भयो। कता, मालदिप्समै भेट्नु भयो कि कता, कहाँ, कसरी?
होइन, मेरो श्रीमतीको नाम गङ्गा भट्टराई, हामी चाहिँ, उहाँ पनि मेरै गाउँको, मैले त्यतिखेर पढाउँथेँ स्कुलमा, बोर्डिङ स्कुलमा, हाम्रो पहिलो भेट त्यहीँ पढाउँदा पढाउँदा।
पहिला तपाईँ नेपालमा पढाउनुहुन्थ्यो?
हजुर, मैले पहिला पढाउँ।
म्याडम पनि पढाउनुहुन्थ्यो त्यहीँ?
हजुर।
त्यसपछि तपाईँहरूको आँखाचार हुन थाल्यो?
दुई आँखाचार हुन थाल्यो, अनि त्यसपछि नै त्यसको नै एउटा आफ्नै कहानी छ। अलिकति केही समय हाम्रो प्रेम चल्यो, फेरि बिचमा अलिकति धुर्मुनु धुर्मुनु जस्तो नि भएको थियो, होइन? अनि त्यसपछि फेरि त्यो प्रेम,
एक सरको मायामा आफ्नो प्रेम त छैन नि, आफ्नो
छैन छैन, एक सरको एकदमै नितान्त त्यो चाहिँ काल्पनिक कथा हो। त्यसमा चाहिँ मेरो निजी विचार मात्र छ, निजी जिन्दगीसँग
मेल खायो भने पनि संयोग हुन्छ,
मेल खायो भने संयोग मात्रै हुनेछ।
ल, रमाइलो लाग्यो तपाईँको यो शृङ्गारिक गजलले चाहिँ, पक्कै लभ म्यारेज हुनुपर्छ भन्ने गेसले मैले कोट्याउँदै कोट्याउँदै को को हुनुहुन्छबाट सुरु गरेको थिएँ, तपाईँले पटापट मजासँग प्रश्न वक्ताको रूपमा खोलिदिनु भयो।
होइन, म लुकाउनु पर्ने केही चिज नै छैन, म कसैलाई लुकाएर राख्नु पनि छैन, म खुला किताब जस्तै हो, सबैले पढ्न सक्छन्।
नेपालको गजलको माहौललाई मालदिप्स बसेर अध्ययन गरिरहनुहुन्छ होला नि, आजकल त फेसबुक ट्विटरले जोडिदिन्छन् हामीलाई।
हजुर हजुर, म सुनिरहन्छु गजलहरू कार्यक्रममा, बुलबुल
बुलबुल सुन्ने भनेर अघिदेखि भनेर मलाई कति मख परेर खुसी लागिरहेको छ। त्यहाँ कति हुनुहुन्छ सुन्ने, गजल लेख्नेहरू अनि बुलबुल सुन्नेहरू हुनुहुन्छ?
मालदिप्समा लगभग 5,000 नेपालीहरू हुनुहुन्छ, 5-6,000, त्यसमध्ये
5-6,000 नेपाली त्यहाँ हुनुहुन्छ है? हजुर।
तर तीमध्ये चाहिँ धेरै साहित्य अनुरागीहरू मैले चाहिँ मेरो सर्कलमा चाहिँ हुनुहुन्छ, त्योभन्दा बाहिर अब सायद मलाई थाहा नभएको हुनसक्छ, किनभने अब जानुपर्ने, अब यहाँको जस्तो काठमाडौँ गाडी लिएर घुम्न मिल्दैन, अब भेटघाट पनि एकदमै पातलो हुन्छ विशेष अकेजनहरूमा। तर हामी जति पनि छौँ, हामी चाहिँ एकदमै सुन्छौँ बुलबुलदेखि लिएर, अब हजुरको त अब आवाजको फ्यान त
श्रुति सम्वेक,
श्रुति सम्वेक पनि सुनिन्छ। मैले प्रायःसो उपन्यासहरू जति पढेको छु त्योभन्दा धेरै हजुरको आवाज नै सुनेको छु।
म आभारी भएँ, एकदम धेरै खुसी पनि लाग्यो मलाई। अब फेरि म तपाईँलाई एउटा गजल वाचनतिर लैजान्छु, किनभने बुलबुलमा धेरैभन्दा धेरै गजल वाचन गर्न लगाऊँ भन्ने मेरो रहर छ।
ठिकै छ, हजुरले अहिले दुई आँखा चार गर्न भन्नुभयो, म त्यही एउटा गजल।
हजुर,
दुई आँखा चार गर्न पँधेरीमा आइन फेरि, दुई आँखा चार गर्न पँधेरीमा आइन फेरि, काम कुनै खुङ्खार गर्न पँधेरीमा आइन फेरि, नजरका तीर तिखा बैंसालु कमान उनको, नजरका तीर तिखा बैंसालु कमान उनको, रसिलो सिकार गर्न पँधेरीमा आइन फेरि, खाली घडो प्यास बढो तृप्त कहिले हुन्न, खाली घडो प्यास बढो तृप्त कहिले हुन्न, हेर जल बिहार गर्न पँधेरीमा आइन फेरि, मूलको पानी मिठो मानी खानेहरू धेरै रहेछन्, मूलको पानी मिठो मानी खानेहरू धेरै रहेछन्, त्यसैको व्यापार गर्न पँधेरीमा आइन फेरि, नयाँ घुँट नयाँ बौना ऊ हेर ती आज पनि, नयाँ घुँट नयाँ बौना ऊ हेर ती आज पनि, नयाँ नयाँ प्यार गर्न पँधेरीमा आइन फेरि, दुई आँखा चार गर्न पँधेरीमा आइन फेरि।
बडा मिठो, मैले दुई आँखा चार ट्याक्क यसो सन्दर्भ ल्याएको थिएँ सरको, त्यो त्यति बेलाकै हो कि क्या हो यो?
पँधेरीमा
एउटै पँधेरो जस्तो छ घर नजिकै भनेपछि। म्याडमले पनि लेख्नुहुन्छ गजल?
लेख्नु हुँदैन,
लेख्नुहुन्न। सरको परिवारभित्र कोही साहित्यमा, अब तपाईँ गजल उपन्यास लेखिसक्नु भयो भने चाहिँ कोही परिवारमा पनि लेख्ने कोही हुनुहुन्थ्यो कि आफैमा सुरुवात गर्नु?
त्यस्तो एकदमै ठुलो मतलब वृहत रूपमा लेख्ने चाहिँ कोही हुनुहुन्न। मेरो एकजना काका, मेरो आफ्नै हाम्रो बुवाको दुई दाजुभाइ, मेरो काकाले चाहिँ कहिलेकाहीँ कविताहरू लेख्नुहुन्छ पहिल्यैदेखि पनि। त्यो बाहेक मैले नै लेख्छु।
त्यसको केही प्रभाव छ आफूलाई?
अवश्य पनि हुन्छ। त्यो अब कस्तो हुँदाखेरि एउटा गार्जियनको रूपमा चाहिँ उहाँले लेख्नुहुन्छ, हामीले पढिन्छ सानैदेखि, होइन, त्यो चाहिँ रहन्छ नै।
अब तपाईँले गजल यतिको लेख्नुहुन्छ, काकालाई पक्कै थाहा नहुने कुरै भएन, उपन्यास नै निकालेर अब देशैभरि सबैले थाहा पाइसकेपछि काकाले थाहा नपाउने कुरा भएन। मेरो बुढो भतिजीले चाहिँ थाम्छ जस्तो गर्व गर्नुभएको छ।
उहाँले मलाई भनिसक्नु भएको छ, म मालदिव हुँदै उहाँले चाहिँ मलाई त्यसको बारेमा एकदम खुसी लाग्यो, तैँले लेखिस् कस्तो छ म पढ्छु भनेर भन्नुभएको छ।
त्यो प्रतिक्रिया दिनुभएको छ?
दिनुभएको छ। प्रतिक्रिया अवश्य पनि त्यो राम्रो नै आउँछ। त्यसमा अब एउटा छोरोले लेखिसकेपछि चाहिँ अब त्यसमा पारिवारिक रूपमा पनि उहाँले गर्नुहुन्छ।
नयाँ लेखकलाई भनौँ न, भर्खर उदाउँदै गरेको नयाँ लेखकलाई चाहिँ सोध्न मन लाग्छ मलाई यस्तो प्रश्नहरू कि कति बेला लाग्छ कि ए मैले राम्रो काम गरेछु, ओहो मुसुक्क हाँसौँ जस्तो कुनै प्रशंसाले जस्तो चाहिँ कति बेला अनुभव हुँदो रहेछ?
अब त्यो कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ कहिलेकाहीँ अब गजलहरू अथवा कुनै पनि चिज लेख्दाखेरि चाहिँ मैले चाहिँ सबैभन्दा ठुलो कुरा के महसुस गरेको छु भने मैले गजल चाहिँ आफ्नै खुसीको लागि लेख्छु या आफ्नै पीडाको लागि लेख्छु। यद्यपि मेरा गजलहरू मसँग सम्बन्धित नहोलान्, तर कहिलेकाहीँ गजल लेख्दा लेख्दै मैले त्यो गजललाई 50 पढेको पनि हुन्छु, रातभरि लगाएर। कतिपय गजलहरू मैले चाहिँ एक रातभरि पनि लगाएर त्यो नसकेसम्म भयोभरको जम्मै विषयहरू खोजेर खोतलेर त्यो काफियामा मिलाउनको लागि पनि मैले गरेको छु। अनि जब लेखेर सकिन्छ अनि त्यो एउटा यति मिठो निन्द्रा लाग्छ बिहान पख, ओहो मैले रातभरिको मेहनतलाई चाहिँ अब त्यो कस्तो हुन्छ भन्ने कुरा हुन्छ नि, मलाई चाहिँ एकदमै मिठो लाग्छ। र म आफू सन्तुष्ट भएपछि मात्रै, हुन त सबैले त्यही नै गर्ने हो, अनि जब त्यसलाई पोस्ट गर्छु, पोस्ट गरिसकेपछि जब अनि अरू साथीहरूले चाहिँ ओहो कसरी लेख्यो तिमीले, या अब हुन्छ नि त साथीहरूले त
प्रतिक्रिया
दिनुहुन्छ नि, अनि त्यो प्रतिक्रियाले चाहिँ मलाई चाहिँ एक प्रकारको यस्तो फिलिङ गराउँछ कि होइन मैले त लेख्नु पर्दैछ, यो मैले लेखेपछि अरूलाई अरूले पनि पढ्छ, उनीहरूलाई पनि लेख्न मन लाग्छ।
यही कुरा उपन्यासमा पनि जस्तो हुन्छ नि, तपाईँको किताब कसैलाई तपाईँले दिँदाखेरि दिएको प्रतिक्रिया अथवा केही चिजहरू चाहिँ तपाईँलाई ओहो मैले कस्तो राम्रो काम गरेछु जस्तो अनुभव भएको कुनै घटना छ कि छैन?
अब छ। अब त्यो कस्तो छ भन्दा एकचोटि मैले विगत 3-4 वर्षदेखि एकजना दाजुलाई फलो गरिरहेको छु फेसबुकमा, लेनिन बन्जाडे,
सायद
धेरैले चिन्नुहुन्छ भने। अनि त्यो विमोचनको केही दिन अगाडि चाहिँ उहाँसँग यही क्रममा भेट भएको थियो,
पुस्तक विमोचनको केही दिन अगाडि। हजुर
हजुर। अनि त्यसपछि उहाँसँग चाहिँ कुरा गर्ने क्रममा चाहिँ अनि उहाँले चाहिँ त्यो किताब लिनुभयो अनि हेर्नुभयो, अनि उहाँले चाहिँ त्यो मेरो जुन विषयवस्तु छ त्यो विषयवस्तु देखिसकेपछि उहाँ यति खुसी हुनुभयो, होइन, कि जिएस तिम्रो यो विषयवस्तु हुनु कि यति पृथक छ, यति राम्रो छ, होइन, उहाँले एकदम खुसी हुनुभयो। अनि उहाँले उहाँलाई चाहिँ मैले चाहिँ अनि उहाँले नै मेरो लागि चाहिँ पहिलो तपाईँको चाहिँ त्यो अटोग्राफ माग्नुभयो, त्यो मेरो लागि यति खुसी।
पुस्तक दिएपछि अटोग्राफ दिनको लागि पहिलो अफर आयो तपाईँलाई?
पहिलो अफर चाहिँ त्यो व्यक्तिबाट आयो जसलाई चाहिँ मैले, अब उहाँ एकदमै चर्चित पनि हुनुहुन्छ, होइन, उहाँ लेख्नु पनि हुन्छ, अनि उहाँले चाहिँ लेलिन दाईले चाहिँ अनि त्यसपछि लजियस म चाहिँ तिम्रो पहिलो अटोग्राफ लिन्छु भन्नुभयो, त्यो मेरो लागि यति अविस्मरणीय रह्यो, होइन, त्यो आज रेकर्डेड पनि मैले गरेँ।
लेखकमा त्यसरी स्थापित हुँदै जाइँदो रहेछ र खुसी लाग्दो रहेछ। तपाईँले आदर्श मानेर आएको व्यक्ति, तपाईँको लागि सेलिब्रिटी लेनिन बन्जाडे, जसले चाहिँ पुस्तक लिँदा सिग्नेचर गरेर देऊ त जियास भनेपछि तपाईँलाई सिग्नेचर गर्दाको गर्व
हो
महसुस
त्यो हुँदो रहेछ। किनभने एक त म अब यो ठाउँदेखि, भनौँ न, हाम्रो राजधानीदेखि धेरै टाढा मफस्वलकोमा चाहिँ अब सुदूरमा बस्ने, अनि अब ठुल्ठुलो साहित्यकारहरू हाम्रो लागि त आदर्श नै हुनुहुन्छ, उहाँहरू त कहिले भेट्न पाइँदैन। लेनिन दाईसँग पनि त्यस्तै थियो, कहिलेकाहीँ त भेट्न पाइएला भन्ने इच्छा हुन्थ्यो, अनि त्यसपछि एक त भेट भयो, म त्यसै त नर्भस थिएँ उहाँलाई भेट्दाखेरि, है, अनि उहाँले नै त्यस्तो भनिसकेपछि मलाई यस्तो फिल भयो कि होइन, यो चाहिँ यो खुसीहरू छ नि यसरी बढ्दै जाँदो रहेछ लेख्दै गएपछि भन्ने कुरा चाहिँ मलाई भयो।
अब हामी लगभग अन्त्यतिर छौँ जिएसजी, तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नु भयो भने तपाईँ त मालदिव पुगिसक्नुहुन्छ, त्यति बेला तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी भेट्न सकिन्छ तपाईँलाई?
त्यसको लागि चाहिँ म फेसबुकमा मेरो जिएस पौडेल छ, त्यसमा चाहिँ सर्च गरेर जिएस पिओयुडिएल टाइप गर्नुभयो भने चाहिँ मलाई भेट्न सक्नुहुन्छ। इमेल गर्नको लागि चाहिँ gs.poudel1@gmail.com मा चाहिँ मलाई इमेल गर्न सक्नुहुन्छ।
फेसबुकमा जीएस पौडेल भनेपछि भेटिन्छ अङ्ग्रेजीमा लेख्नु पर्यो कि नेपालीमा
अङ्ग्रेजीमै छ
अङ्ग्रेजीमा जी र एस लेखेर अनि पौडेल पिएयू कि पिओयू
पिओयूडिएल
भनेर खोज्यो भने भेटिन्छ हस् हाम्रो कार्यक्रममा आउनुभयो नेपाल आउनुभएको बेलामा बुलबुलमा समय दिनुभयो धेरै धेरै धन्यवाद
हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म मलाई बोलाइदिनु भयो यो मेरो पहिलो रेडियो अन्तर्वार्ता पनि हो र तपाईँको आवाज सुनी सुनी हामी धेरै वर्ष बसेको आज तपाईँसँग बसेर यसरी प्रत्यक्ष कुराकानी गर्दाखेरि चाहिँ मैले एकदमै एकदमै के भन्नु त्यो शब्द पनि मैले तपाईँलाई चाहिँ
म तपाईँ र मालदिवप्रति नै आभारी रहेँ त्यहाँ जहाँ मालदिवसमा बस्ने हाम्रो अरू नेपाली दाजुभाइहरू हुनुहुन्छ हस् त बुलबुलमा आजका हाम्रा गजलकार जीएस पौडेल गैंडाकोट नवलपरासीका गजलकार जीएस पौडेलसँगै हाम्रो आजको कार्यक्रमबाट उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरी बुलबुल बिदा चाहन्छौ जाँदा जाँदै जीएस पौडेलको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु चीज के हो धारिलो तिखो तलवार भन्दा चीज के हो धारिलो तिखो तलवार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा कसलाई भन्ने बैरी उन्नतिमा विघ्न हाल्ने कसलाई भन्ने बैरी उन्नतिमा विघ्न हाल्ने छैन अर्को दुश्मन अहम विचार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा को हो ठूलो दरिद्र दुनियाँमा कहलाउने को हो ठूलो दरिद्र दुनियाँमा कहलाउने जो माग्दछ ज्यादा आफ्नो अधिकार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा कहिले हुन्छ पुरुष गुलाम आफ्नै घरमा कहिले हुन्छ पुरुष गुलाम आफ्नै घरमा देख्दैन सुन्दर अरू स्त्रीको श्रृङ्गार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा के कारणले गुम्छ स्त्रीको चरित्र लाज के कारणले गुम्छ स्त्रीको चरित्र लाज देह रुचाउँछे जब पुरुषको व्यवहार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा गंगा जल झैं चोखो कुन पानी छ जगतमा गंगा जल झैं चोखो कुन पानी छ जगतमा पसिना हुन्छ पवित्र सबै जलाधार भन्दा चीज के हो धारिलो तिखो तलवार भन्दा रुखो बोली हो तिखो सबै हतियार भन्दा
बुलबुल एउटा इरानी चरा बुलबुल